यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। काठमाडौँ महानगरपालिका लामो समयदेखि कर नतिर्ने करदातालाई ब्युझाउन टोल टोलमा पञ्जेबाजासहित जाँदै। बाढ़ी पहिरोले दुई महिनादेखि अवरूद्ध कोदारी राजमार्ग मर्मत सम्भारपछि आंशिक सञ्चालनमा। र भारतमा कोरोना विरूद्ध विश्वकै पहिलो आनुवंशिक डीएनए खोपलाई अनुमति। कोरोना विरूद्ध 66% सफल हुने अध्ययनको दावी। काठमाडौँ महानगरपालिकाले 28 वर्षदेखि घर जग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असूल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ। बक्यौता रकम असूल गर्न महानगरले पटक पटक सार्वजनिक सूचना जारी गर्दा समेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालिएको हो। आगामी बुधबारदेखि महानगरले पञ्चेबाजासहित कर असूली सम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घर जग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाता समक्ष पुग्ने र गीत मार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउने जनाएको छ। यसअघि महानगरपालिकाले गत असार 16 गते र साउनको अन्तिम साता गरी कर नतिर्ने 72 ठूला करदाताको नाम सार्वजनिक गरी 30 दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो। साना तथा स्वरोजगारमूलक छापा माध्यम संकटमा परेको एक अध्ययनले देखाएको छ। नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारी लगायतका कारण त्यस्ता पत्र पत्रिकाको अवस्था थप धराशायी बन्द गएको निष्कर्ष निकालेको हो। अध्ययन प्रतिवेदनमा छपाई कागजको अभाव, कागजको मूल्य वृद्धि, विज्ञापनको संकटका साथै पत्र पत्रिकाको संरक्षणमा राज्यबाट समेत प्रष्ट नीतिको अभाव रहेको उल्लेख छ। सञ्जालले साना एवं स्वरोजगारमूलक मीडियाका वास्तविक कठिनाई बुझेर वैज्ञानिक र व्यावहारिक समाधानको पहल थाल्न सरकारसँग अनुरोध पनि गरेको छ। बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा घोडाघोडी नगरपालिका एक कैलालीका 69 वर्षीय पुरूष र कुहलपुर नगरपालिका दुई बाँकेकी 24 वर्षीय महिलाको मृत्यु भएको जिल्ला कोविड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। वरिष्ठ कलाकार शम्भुराज थापाको कोरोना संक्रमणका कारण आज निधन भएको छ। कोरोना संक्रमणका कारण 3 सातादेखि पाटन अस्पतालमा उपचार गराइरहनुभएका 55 वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिनुभयो। 3 दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गर्नुभएको छ। गत असार 1 गतेको बाढ़ी र पहिरोले कटान गरेको सिन्धुपाल्चोकको कोदारी राजमार्ग मर्मत सम्भारपछि आंशिक रूपमा सञ्चालनमा आएको छ। महिना दिनदेखि सड़क खुलाउन प्रयास हुँदै आएकोमा अब केही साताभित्र पूर्ण सञ्चालनमा आउने भएको चरीकोट सड़क डिभिजन कार्यालयले जनाएको छ। पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि राजमार्ग सञ्चालनमा उचित पहल नभएको व्यवसायीहरूले गुनासो गर्दै आएका छन्। रोल्पाको सुनछहरी गाउँपालिका एकको नमूना बस्तीमा आज बिहान पहिरो जाँदा 4 घर बगाएको छ। पहिरो बिहानको समयमा गएका कारण मानवीय क्षति हुन नपाए पनि भौतिक क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। रातभरि पानी परेकोले जमीन कमजोर भएको र भिरालो ठाउँमा पहिरो गएको बताइएको छ। घटनास्थलमा प्रहरी, नेपाल रेडक्रस सोसाइटी, स्थानीय र जनप्रतिनिधिको सहयोगमा पीड़ितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको रोल्पा प्रहरी प्रमुख नरेश राज सुवेदीले बताउनुभयो। हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव कायमै रहेकोले देशभर सामान्यदेखि पूर्ण बदलिरही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर सामान्यदेखि पूर्ण बदलिरही प्रदेश नम्बर 1 बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै आज राति देशभर सामान्य बदलिरही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज नारायणी, महाकाली र तिनका सहायक नदीहरूमा पानीको बहाव बढ़ने तथा कोशी, कर्णाली र तिनका सहायक नदीहरूमा पानीको बहाव सामान्य घटबढ़ हुन सक्ने अनुमान गरिएको छ। नेपालको सबभन्दा ठूलो नदीको रूपमा रहेको कोशी नदीको पूर्वी तटबन्ध फुटेर आएको बाढ़ीले जनधनको क्षति पुर्याएको 13 वर्ष पूरा भएको छ। लामो समय बितिसक्दा पनि सुनसरीका बाढ़ी पीड़ितहरूको जनजीवन भने पूर्ववत अवस्थामा अझै फर्कन सकेको छैन। सुनसरीबाट आशिष कुमार यादवको यो रिपोर्ट।
सप्तकोशी नदीले बाह परिवर्तन गरेको 13 वर्ष पूरा भएको छ।
विनाशकारी बाढ़ी आएको र करोड़ौंको धनजन क्षति भएको घटना अझै पनि पीड़ितहरूले सम्झिरहेका छन्। स्थानीयहरूको जनजीविका घटना भएको 13 वर्ष बितिसक्दा समेत पूर्वावस्थामा फर्किन सकेको छैन। 2065 भादो 2 गते करिब 1 बजेको समयमा कोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन पश्चिम कुसा सिरिपुर जब्दी र हरिपुर गाविस पूर्ण रूपमा तथा लोकी गाविस आंशिक रूपमा प्रभावित भएर स्थापित भएका पीड़ितहरू अहिलेसम्म पूर्ण राहत समेत नपाएको कोशी बाढ़ी पीड़ित संघर्ष समितिका पूर्व अध्यक्ष पञ्चनारायण मण्डलले बताउनुभयो।
घरद्वार गाई भैंसी पशु पंक्षी सम्पूर्ण क्षति नोक्सान भयो। जिल्ला प्रशासन कार्यालयमा वन कार्यालयमा अहिलेसम्म ढुवानी भएको छ।
पीड़ितहरूले यो दिनलाई कालो दिनको रूपमा लिँदै आएको र अहिले पनि कोशीमा पानी बढेको हल्ला सुन्दा त्रास उत्पन्न हुने गरेको पीड़ित मोहम्मद मुसा मियाले बताउनुभयो।
सरकार कुछ
सरकारले तत्काल घर मर्मत गर्नका लागि 35 केभी कार्ड दिने निर्णय गरेको भए पनि अहिलेसम्म त्यो कार्ड नपाएको साबिक सिरपुरका स्थानीयहरूको भनाइ छ। कोशीको भंगालो गाउँमा पसेकाले 7563 परिवारका 42765 जना स्थानीयहरू विस्थापित भएको छ। कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी अधिकांश कृषकहरूले फाटफुट रूपमा बगरमा परवल खेती गरे पनि अहिलेसम्म त्यो क्षेत्रमा अन्य अन्नबाली उब्जाउ हुन नसकेको र आफूहरूले पाउने राहत समेत नपाएको पीड़ितहरूको गुनासो छ। रेडियो नेपालका लागि आशिष कुमार यादव सुनसरी।
कोशीका बाढ़ी पीड़ित सम्बन्धी यो रिपोर्टपछि अब अर्को विषय। सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रूपमा रहेको म्याग्दीको रिखार क्षेत्रमा भोलि जनै पूर्णिमाको दिन जनस्वास्थ्यका मापदण्ड पालना गरी विशेष पूजा हुने भएको छ। गत वर्ष विश्वव्यापी महामारीको रूपमा फैलिएको कोविड 19 संक्रमणका कारण पूजा रोकिएकोमा यस वर्ष क्षमा पूजासहित मेलाको समेत आयोजना गरिएको हो। म्याग्दीको रघुगंगा गाउँपालिका 8 कुइने मंगलीमा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिएको रिखार क्षेत्रलाई धरतीको स्वर्ग र हिमाली देवताको वासस्थान भनेर चिनिन्छ। ललितपुर स्थित कुम्भेश्वर महादेव मन्दिरसँगै रहेको सर्वेश्वर महादेवको मूर्तिलाई आज रातभर बाहिरको पोखरीमा राखिने भएको छ। प्रत्येक वर्ष साउन शुक्ल पक्ष चतुर्दशीका दिन सर्वेश्वर महादेवको मूर्तिलाई मध्यराती 12 बजे बाजागाजासहित मन्दिरबाट बाहिर निकालेर पोखरीमा स्नान गराई पूजा गरेर रातभरि पोखरीमै राख्ने परम्परा छ। सर्वेश्वर महादेवको विधिपूर्वक पूजा गरेपछि मात्रै साउन शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा तथा रक्षाबन्धन आरम्भ हुने बंगलामुखी कुम्भेश्वर मन्दिरका पुजारी माधव श्याम शर्माले बताउनुभयो। गत वर्ष पनि यसै गरी विधि मात्र पूरा गरेकोले भोलि पनि सर्वसाधारणलाई मन्दिरमा मेला भर्न प्रवेश नगराउने पुजारी शर्माले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकछिन विज्ञापन र सन्देश।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
*1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका 12 भीमटारमा ट्र्याक्टरबाट खसेर एकजना बालकको मृत्यु भएको छ। दुलीखेलबाट डिजल लिएर भीमटार जाँदै गरेको N6T1807 नम्बरको ट्र्याक्टरबाट खसेका इन्द्रावती 7 देउरालीका 14 वर्षीय सुदीप आचार्य गम्भीर घाइते भई उपचारका क्रममा दुलीखेल अस्पतालमा गएराती उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्र्याक्टरको पछाडि बसेका आचार्य ढाला खुस्केर भुइँमा खसी घाइते भएका थिए। 2 महिनादेखि फोहोर नउठाउँदा बाढ़ीले तहस नहस बनाएको मेलम्ची बजार अहिले फोहोरको डंगुरमा परिणत भएको छ। नगरपालिकाले निर्माण गरेको फोहोर प्रशोधन केन्द्र बाढ़ीले बगाएपछि जथाभावी फालिएको फोहोरले मेलम्चीको सौन्दर्य हराएको छ। मेलम्चीबाट संवाददाता देवराज सुवेदी।
बाढ़ीले तहस नहस बनाएको मेलम्ची अहिले फोहोरको डंगुरले भरिँदा झनै कुरूप बनेको छ। होटल, तरकारी पसल, किराना पसल तथा घरबाट निस्कने फोहोर व्यवस्थापन नहुँदा अहिले मेलम्चीका खहरे खोला र बजार आसपास छेउछाउ फोहोर भरिएका छन्। बजार व्यवस्थापन समिति र स्थानीय तहले विलयमा यो विषयमा सोच्नको लागि स्थानीय दिलीप गौतमले आग्रह गर्नुभयो।
वनको एरिया हुन्छ, बगरको एरिया हुन्छ, त्यहाँ लगेर चाहिँ डढ्ने चिजहरूलाई एकतिर, नडढ्ने चिजहरूलाई एकतिर बनाएर चाहिँ व्यवस्थित गरिदिन पाएदेखि सबैजनालाई सजिलो।
फोहोरको वर्गीकरण गर्दै कुहिने नकुहिने, पुनः प्रयोग गर्न मिल्ने नमिल्ने गरी व्यवसायी वा व्यापारीले छुट्याएर व्यवस्थापन गर्ने हो भने प्रदूषण कम गर्न सकिन्थ्यो। तर ससाना काममा पनि नगरपालिकाको मुख ताक्दा अहिले बजार फोहोरले अस्त व्यस्त बनेको बताउनुहुन्छ स्थानीयवासी दुर्गा चालिसे।
पहिला चाहिँ नगरपालिकाले यता तल डम्पिङ साइट बनाएको थियो, नगरपालिकाको गाडी हप्तामा दुईचोटि फोहोर उठाउन आउँथ्यो। अहिले चाहिँ अब नगरपालिकाले गाडी पनि पठाउन सकेको छैन, त्यो डम्पिङ साइट पनि खोलाले लग्यो। छिटो भन्दा छिटो वैकल्पिक कुनै डम्पिङ साइट खोजेर बजारको फोहोर चाहिँ उठाउनुपर्छ, नत्र भने बजारमा चाहिँ धेरै दुर्गन्ध भइसक्यो।
नगरपालिकाले फोहोर संकलन गर्ने र संकलन गरेको फोहोरबाट मल उत्पादन गर्ने लक्ष्य लिएको थियो, तर प्रशोधन केन्द्र सञ्चालनमा आउनु पूर्व नै बाढ़ीले बगायो। बाढ़ी आउनु पूर्व हप्तामा दुई पटक नगरपालिकाको गाड़ीले फोहोर उठाउने गर्थ्यो। दीर्घकालीन सोचका साथ फोहोर व्यवस्थापनको लागि ठाउँको अध्ययन गरिरहेको मेलम्ची नगरपालिकाका प्रमुख जम्बा रदियालले बताउनुभयो।
बाढ़ीपछि हामीले फोहोर उठाउन सकेका छैनौं। मेलम्ची नगरपालिकामा अहिले हामी 7, 8, 9, 10 वटामा जान सक्ने सम्भावना छैन। अहिले खास गरी फोहोरको समस्या भनेको मेलम्चीको बजार, आधी बजार र त्यसपछि टारको हो। यसलाई हामीले दुई ठाउँमा हेरिरहेका छौं र त्यसको अध्ययन गरेर रिपोर्ट पेश गर्नको निम्ति हामीले प्राविधिकलाई भनेका छौं। यसको निम्ति दुईटा ठाउँ हुन सक्छ, एउटा ठाउँ भनेको धौले वरिपरि र अर्को भनेको 12 नम्बरको यता मध्य पहाड़ी लोकमार्गको छेउतिर, त्यता सम्भावना हुन सक्छ।
बाढ़ीले वितण्डा मचाएको मेलम्चीमा शुद्ध पिउने पानी, फोहोरको व्यवस्थापन लगायत सरसफाईमा ध्यान नपुग्दा मेलम्चीमा थप भयावह नहोला भन्न सकिन्न। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
मेलम्ची बजार फोहोरले अस्तव्यस्त। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। भारतले विश्वमै पहिलो पटक कोरोनाका लागि आनुवंशिक खोपलाई आपतकालीन प्रयोगमा अनुमति दिएको छ। जाइकोभ डी नामको 3 मात्रा लगाउनुपर्ने सो खोपले लक्षणयुक्त कोरोनाबाट 66% सुरक्षा प्रदान गर्ने अध्ययनले देखाएको छ। क्याडिला हेल्थ केयरले बनाएको सो खोप अब वर्षेनी 12 करोड़ मात्रा उत्पादन गरिनेछ। भारतले यसअघि कोविशील्ड, कोभ्याक्सिन र स्पुतनिक गरी 3 प्रकारको खोपलाई अनुमति दिइसकेको छ। भारतमा अहिलेसम्म 13% वयस्कहरूले मात्र पूर्ण खोप पाएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकीहरूलाई सुरक्षित बाहिर निकाल्ने काम पूरै जोखिम रहित भने नरहेको बताउनु भएको छ। राष्ट्रपति बाइडेनले व्हाइट हाउसमा कुराकानी गर्दै 13,000 अमेरिकीलाई स्वदेश फर्काइएको र इतिहासमै यसरी छोटो समयमै कुनै देशबाट नागरिकहरू सकुशल फर्काइएको यो सम्भवतः पहिलो घटना रहेको बताउनुभयो। राष्ट्रपति बाइडेनले अमेरिकी नागरिकहरूलाई तालिबानीहरूले विमानस्थलमा कुनै अवरोध नगरेको बताउनु भए पनि उहाँकै रक्षा मन्त्रीले भने तालिबानीहरूले अवरोध खड़ा गरिरहेका बताउनु भएको छ। र हाइटीमा भूकम्पपछि तुरन्त सहयोग परिचालन हुन नसकेकोमा जनस्तरमा आक्रोश पैदा भएको छ। क्यारिबियन राष्ट्रहरूमध्येको विपन्न राष्ट्रमा पर्ने हाइटीमा भूकम्पपछि खानेपानी, खाद्यान्न तथा औषधि मूलको चरम अभाव देखिएको छ। उद्धारकर्ताहरूले भग्नावशेषबाट जीवितै मानिसको उद्धार गर्ने आशा भने अझै मारिसकेका छैनन्। गत शनिबार 7.2 म्याग्निच्युडको भूकम्पले हाइटीमा करिब 2200 मानिसको ज्यान गएको पुष्टि भइसकेको छ भने 53,000 घर पूर्ण रूपमा र 77,000 घर आंशिक रूपमा क्षति भएका छन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। काठमाडौँ महानगरपालिका लामो समयदेखि कर नतिर्ने करदातालाई ब्युजाउन टोल टोलमा पञ्चे बाजासहित जाँदै, बाढ़ी पहिरोले 2 महिनादेखि अवरूद्ध कोदारी राजमार्ग मरमत सम्हारपछि आंशिक सञ्चालनमा, र भारतमा कोरोना विरूद्ध विश्वकै पहिलो आनुवंशिक खोपलाई अनुमति, कोरोना विरूद्ध 66% सफल रहेको दावी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।